اوا آمینہ اہل القرا، اب یہ اپنے اوپر سوچیں، یہ نہ سوچیں یہ تو ان کو کہا جا رہا ہے، کیا ہم بے خوف ہو گئے؟ اپنے اوپر سوچیں، کیا ہم بے خوف ہو گئے؟ بستیوں والے کیا بس ہم یاتیہم بأسنا دحا وہم یلعبون، کہ آ جائے ان کے اوپر عذاب اور وہ اس وقت کھیل رہے ہوں، بستیوں والے اس بات سے کیا بے خوف ہو گئے؟ بالکل، ان کے اوپر اللہ کا عذاب آ جائے دحا کے وقت، یعنی دن کے وقت، دن دہاڑے ان کے اوپر اللہ کا عذاب آ جائے، کہتے نا دن دہاڑے یہ کام ہو گیا تو اور ہی پریشانی کی بات چلتی، کہ دن کے وقت بھی ایسا یعنی ہم سوچ نہیں سکتے نا، دن کے وقت بھی نہیں ہم سوچ سکتے، کیونکہ اس وقت سب بالکل اپنے اپنے اس میں اتنے بزی ہوتے ہیں، کوئی کام پہ جا رہا ہے، کوئی بچے اسکول گئے ہوئے ہیں، کوئی اپنے بزنس میں مشغول ہے، کوئی اپنی اور ایکٹیویٹیز میں مشغول ہے، عورتیں ہیں تو انہوں نے ایک طرف فون پہ باتیں کر رہی ہیں، دوسری طرف ٹی وی بھی لگایا ہوا ہے، تیسری طرف کوکنگ بھی ہو رہی ہے، تو ہم اتنے بزی ہوتے ہیں کوئی سوچ ہی نہیں سکتا اس وقت بھی کوئی پکڑ آ سکتی ہے، کوئی عذاب آ سکتا ہے۔ یلعبون کا یہی مطلب ہے، لعب کا مطلب یہاں پہ نہیں کہ کوئی کھیل رہے ہیں لوگ، اسپورٹس کر رہے ہیں تو اس وقت ان کے اوپر عذاب آ جائے اس سے بے خوف ہو گئے، نہیں، یہ ہمارا لعب ہی تو ہے، اسی کو تو کھیل کہا جا رہا ہے، یہ جو ہماری ایکٹیویٹیز ہیں روز کی، یہ کوئی دیکھے کہیں سے، مثلاً آپ کبھی دیکھا آپ جہاز پہ جا رہے تھے، جہاز لینڈ کرنے لگتا ہے نا جب کسی جگہ پہ، تو آپ دیکھیں نیچے بریجز پہ، روڈس پہ گاڑیاں بھاگی جا رہی ہیں، بھاگی جا رہی ہیں، ہمیشہ ذہن میں یہ خیال آتا ہے دیکھو یہ بھی ایک دنیا ہے، ہر ایک مست ہے، یہاں بھاگ رہا ہے، وہاں بھاگ رہا ہے، کوئی کسی کام میں، کوئی اتنی گہما گہمی، ایسے لگتا ہے کہ بس ساری دنیا کے سب سے امپورٹنٹ کام انہوں نے ہی کرنے آج، تو ایسے لگ رہا ہے جیسے ایک کھیل سا نہیں لگتا، چھوٹی چھوٹی ڈنکیاں ہیں وہ بھاگ رہی ہیں، چھوٹے چھوٹے گھر ہیں بن کے اندر، کتنا چھوٹا لگنے شروع ہو جاتا ہے سب کچھ، کتنا بس کھیل سا لگنے شروع ہو جاتا ہے سب، بے وقت سا۔ تو اللہ تعالیٰ تو جب دیکھتے ہوں گے تو دیکھیں آپ کی یہ دنیا کے یہ کام، اور جن کے پیچھے ہم ہلکان ہو رہے ہیں، اور جن کے لیے ہم نے دین کو چھوڑا ہوا ہے، اور جن کے لیے ہم اپنی آخرت کو بھولے ہوئے، وہ ساری ایکٹیویٹیز کیا ہیں؟ کھیل تماشا ہی تو ہیں، اس دنیا کو ہی اللہ تعالیٰ نے فرما دیا یہی کھیل تماشا، ہم غافل ہوئے ہیں، وقت ضائع ہو رہے ہیں، بس ادھر سے ادھر، ادھر سے ادھر، زندگی بھاگی چلی جا رہی ہے اور کچھ ہوش نہیں، کھیل میں لگے ہوئے بس۔ تو یہ اس چیز سے غافل ہو گئے ہیں، یہ اس سے بے خوف ہو گئے، ان کو ڈر نہیں لگتا۔ یا انسان پتہ ہے بے خوف کب ہوتا ہے؟ جب پکڑ کا اس کو یاد ہی نہ رہے کہ کوئی پکڑ بھی ہو سکتی، آخرت بھولی ہوتی ہے جب، ورنہ جب آخرت یاد ہوتی نا تو پھر انسان ایسی زندگی نہیں گزارتا بے خوف ہو کے، پھر انسان ہر قدم پہ ڈرتا رہتا ہے۔ آج جو آپ گہما گہمی کبھی دیکھیں دن کے وقت 10-11 بجے کے وقت جو گہما گہمی ہوتی ہے، سوچیں اللہ تعالیٰ معاف فرمائے، اللہ محفوظ رکھے، مگر کوئی اللہ تعالیٰ معاف کرے، کوئی زلزلہ آ جائے، کوئی ایسی چیز آ جائے، کیا کوئی ریڈی ہوتا ہے؟ عین اس مشغولیت میں کوئی عذاب آ جائے دن کے بعد، اللہ ایسا کر سکتا ہے؟ جب لوگ اللہ کو ناراض کر کے زندگی گزار رہے ہوں، وہ قوم کبھی، اس کو تو چین آنا ہی نہیں چاہیے، اس کو تو بے خوف ہونا ہی نہیں چاہیے، کیا ان کو نہیں پتا کہ گناہوں کے یہ اثرات ہوتے ہیں؟ ان کو تو پتا ہونا، وہ ہمیں تو بہت اچھی طرح پتا ہے نا، ہم نے تو قوموں کے قصے پڑھ لیے نا، ہمیں تو پتا ہے کہ جب گناہ ہوتے ہیں اور کثرت سے ہونے لگتے ہیں کسی قوم میں، تو پھر تو ہر وقت الرٹ رہو، سمجھ لو کہ آپ کسی لاوا کے اوپر کھڑے ہوئے ہو، لاوا کسی وقت بھی پھٹ جائے گا، یہ یاد رکھنا چاہیے ہم لوگوں کو۔ جب ہم دیکھیں ہماری سوسائٹی میں گناہ جڑ پکڑ چکے ہیں، اتنی کرپشن ہے، قتل و غارت ہے، زنا ہے، گینگ ریپ ہو رہے ہیں، بدعنوانیاں ہیں، بےمانیاں ہیں، لوگ لوگوں کو مار کے چلے جا رہے ہیں، کسی کو کوئی پوچھنے والا نہیں، انصاف کہیں نہیں مل رہا، اس وقت سمجھ لیں کہ بس ٹک ٹک ہو رہی ہے ایک بم کی اور کسی وقت پھٹ جائے گا، یہ سمجھ لیں۔ اتنے انسان اللہ تعالیٰ کی غضب کو للکار رہا ہوتا ہے، اللہ سے بے خوف ہو کے مت جیو، ڈرو اس اللہ سے، پھر کوئی عذاب آ جائے گا تو پھر کہتے ہیں ہائے یہ ہمارے ساتھ کیا ہو گیا، یہ کیوں ہو گیا، جیسے کہ ہم تو پارسا لوگ تھے، ہمارے ساتھ یہ کیسے ہو گیا، پھر سرپرائز ہونے کی کیا ضرورت ہے؟ یو شوڈ ایکسپیکٹ دین، کہ اب کہیں سے پکڑ آئی اور اب آئی. جو لوگ قرآن بھی پڑھ رہے ہیں نا, ہماری ذمہ داری ہے. دیکھیں جیسے کشتی کے اندر کوئی سوراخ کرنا شروع ہو جائے تو کیا ہوگا, سب ہی ڈوب جائیں گے, کوئی بھی نہیں باقی رہے گا. تو کیا کرنا, کیا چاہیے اس وقت؟ ہم کہیں جی ہم تو اپنا بیٹھے ہوئے, کرتا رہیے کشتی میں سوراخ. یہ حدیث میں بھی آتا, یہی مثال دی گئی تھی. اس وقت اس بندے کو روکنا چاہیے کہ نہیں کرو سوراخ, کیونکہ اگر کیا تو ہم سب ڈوب جائیں گے, کوئی بھی نہیں باقی بچے گا. ہم سب ایک بوٹ میں بیٹھے ہوئے, ایک بوٹ میں ساری امت مسلمہ, اور جو سوراخ کرنے والے ہیں ان کو ہم روکے نا تو پھر ہمارا کیا انجام ہوگا بتائیں. اور ہماری بھی کتنی پوچھ ہے کہ تمہیں پتا تھا تم نے کیوں نہیں بتایا. اللہ اکبر, اللہ ہمیں معاف فرما دے. افا امنو مکر اللہ, کیا بھلا وہ بے خوف ہو گئے اللہ کی چال سے؟ اللہ کا مکر کیا ہے یہاں پہ؟ اللہ کی پلاننگ, اس کی تدبیر, خفیہ تدبیر. یہ کیا سمجھتے ہیں اللہ کی چال بس معمولی سی ہے؟ نہیں, جب وہ چال چلے گا نا تو کوئی سامان اور کوئی حیثیت باقی نہیں رہ جائے گی. ہم نے زیادہ سے زیادہ کرنا کیا ہوتا ہے, اللہ تم معاف کر دے, استغفر اللہ کی تسبیحاں کر لی, پھر اس کے بعد وہی بےمانیاں, وہی ڈاکے, وہی چوریاں, وہی بے حیائیاں, وہی ناچ گانے کی مجلسیں, وہی. میں کہتی ہوں ہم سارے مجرم ہیں, ہم سب کنٹریبیوٹ کر رہے ہیں, ہم سب آواز دے رہے ہیں کہ آؤ عذاب ہمارے پاس. ہم میں سے ایک ایک ہے, کھلم کھلا وہ جو احکامات قرآن میں ہم ان کو توڑتے ہیں اور پھر اس کے بعد ہم آرام سے ہنس کے بیٹھے ہوئے ہیں کہ کچھ نہیں ہوگا. کھلم کھلا توڑتے ہیں, قرآن پڑھ کے بھی توڑتے ہیں اور پھر بے خوف ہے. تم اللہ کی چال سے بے خوف ہو گئے؟ اللہ اکبر. اللہ کی چال جب آتی ہے نا بڑی خاموشی سے آتی ہے, بغیر بتائے, بغیر بتائے آتی ہے تباہی کا سامان. فلا یامن مکر اللہ الا القوم الخاسرون. اللہ کی چال سے بے خوف صرف وہی رہتے ہیں جو نقصان اٹھانے والے لوگ, یہ مطلب ہے اس کا. نہیں بے خوف رہتے اللہ کی چال سے مگر وہ جو نقصان اٹھانے والے. اس کا مطلب کیا؟ صرف نقصان اٹھانے والے, یعنی وہی لوگ جو اتنی غفلت میں پڑے ہوئے ہیں, ان کے اوپر اب عذاب آئے گا ہی آئے گا, وہ اپنے آپ کو نہیں سدھارتے. سمجھدار لوگ تو پھر دیکھیں نا فوراً سمجھ جاتے ہیں نا, وہ تو پھر کہتے ہیں کہ نہیں نہیں یہ تو غلط ہو رہا ہے اور میرا کیا اس کے اندر حصہ ہے, میں اپنا کوئی ایسا میں نہ کام کروں. اگر پوری دنیا کو میں نہیں چینج کر سکتی, میں اپنی ذات, اپنے گھر, میرے طرف سے کوئی ایسا کام نہ ہو جس سے اللہ تعالیٰ کا عذاب آئے. تو سمجھدار لوگ تو ایسے ہوتے ہیں, لیکن جو نقصان اٹھانے والے ہیں, جس نے سوچ لیا کہ ہاں اب جو مرضی ہو جائے میں نے تو یہی کام کرنا ہے, وہ نقصان اٹھانے والا ہے نا, وہ نہیں ڈرتا. اس کو ڈر کس بات کا؟ وہ ایک خوف ہوا ہوا ہے. مومن بیچارہ تو ڈر ڈر کے ہی زندگی گزارتا ہے. اولم یہدی للذین یرثون الارض, کیا بھلا نہیں رہنمائی کی ان لوگوں کی جو وارث ہوئے زمین کے, یعنی کس کے بعد؟ من بعد اہلہا. وارث کسی کا ہوتا ہے نا, اس کے رہنے والوں کے بعد جو لوگ وارث ہوئے, یعنی اہل کون تھے جو تباہ ہو گئے, ان کے بعد کون وارث ہوئے جو اس وقت قومی ہیں. فرمایا گیا جو اس وقت وارث ہیں ان قوموں کے جو تباہ ہوئیں, کیا ان کو رہنمائی نہیں ملی؟ کیا بھلا نہیں رہنمائی کی ان لوگوں کی, اس کو سمجھے ذرا, ان لوگوں کی جو وارث ہوئے زمین کے, کیا ان کو گائیڈنس نہیں ملی؟ کس کے بعد؟ اس کے رہنے والوں کے بعد, جو پہلے یہاں پہ رہتے تھے ان کے بعد جو آئے, کیا ان کو گائیڈنس نہیں ملی؟ کس سے, کس کی طرف اشارہ ہے؟ ان واقعات سے جو گزرے ہیں, ان واقعات سے کیا ان کو کوئی سبق نہیں ملا؟ ان لو نشاء وصبناهم بذنوبهم, کہ اگر ہم چاہتے تو پکڑ لیتے ہم ان کو ان کے گناہوں کے ساتھ. یعنی ابھی تک ان کو یہ بات نہیں سمجھ آئی, ابھی تک پہلوں کے جانے کے بعد بھی بعد والے جو وارث بنے ہیں ان کو اثر نہیں ہوا کہ ہم نے ان کے اسلاف کو معاف نہیں کیا تو ان کو کیوں کریں گے؟ ये अपने माजी से सबक नहीं ले रहे? आज भी देखें, सबक लेने की बजाय हम जितने हमने वाक्यात पढ़े इसके बाद हम कितना सबक लेने वाले हैं। सबक लेने की बजाय हम इसको बस समझते हैं कि हाँ, जो पिछले वाक्यात हैं वो गुजर गया, साथी रोल वाली हैं, पिछलों की कहानियाँ हैं, कहानी की तरह पढ़ लिया। या बाज लोग इसको नेचुरल डिजास्टर्स कह देते हैं, नेचुरल डिजास्टर हुए। ये कुरान हमें बताता है, हिस्ट्री की तो कोई किताब भी नहीं बताती, कुरान ही हमें बताता है कि पिछले लोगों के साथ ये जो अजाब आई ये किस वजह से आए, क्यों उनको अल्लाह ताला ने इतना सख्त पकड़ा। इसका मतलब है ये जो वाकयात बताने, इनका मकसद क्या है कि हम इनसे हिदायत लें, हम रहनुमाई लें। जो उनके साथ हुआ वो मेरे साथ भी हो सकता है, हमारे साथ भी हो सकता है। देखें, किसी भी आप जो किसी इलाके में जाते हैं ना, जहाँ पे खंडरात होते हैं, कभी आप वहाँ जाएं, उनकी तारीख पढ़ें, वहाँ पे देखें, इबरत का निशान है वो। खंडरात भी पुकार पुकार के जैसे कह रहे हैं कि लोगों, तुमसे पहले यहाँ पे कुछ और लोग रहते थे, वो खाते पीते थे, हंसते बसते थे, दुनिया के काम कारोबार करते थे तुम्हारी तरह, लेकिन कैसे अल्लाह ने उनको उठा लिया। आज वीरानी है वहां पे, देखें तो वीरानी की तस्वीर है, वहशत होती है वहां पे। आज पूरी पूरी कौमों की तारीखें उठा के देखें, खोद के जो उन्होंने निकाला है, सारी कौम दफन हो गई जमीन में। ऐसे अजाब आए हैं, इंसान तहों की तह दबे हुए हैं जमीन के अंदर, उनके घर उनके कब्रिस्तान बन गए, मगर हमें उनको देख के कोई असर नहीं होता। लोग वहां पे जाते हैं, मोहनजोदड़ो हड़प्पा वगैरह हमारे मुल्क में, तो देखें लोग वहां पे जाते हैं, क्या क्या करते हैं, फिर टेक्सला वगैरह जाके पिकनिक वगैरह करके आ जाते, उससे ये सबक नहीं सीखते। وَنَطْبَعُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ۔ اصل میں اللہ تعالیٰ فرما رہے ہیں پھر ہم مہر لگا دیتے ہیں ان کے دلوں پہ اور وہ سن ہی نہیں سکتے، پھر گناہوں کی وجہ سے صرف عذاب ہی نہیں آتے، دلوں پہ بھی تالے پڑ جاتے، بڑی بڑی مصیبتیں بھی ان کو نہیں جگاتی۔ جب دل پہ ہی مہر لگ گئی، دیکھیں اب دل کو کوئی بات سمجھ ہی نہیں آ رہی، نہ کچھ بات سنتے ہیں، ان کو کچھ سنایا بھی جائے نہیں سنتے۔ یہ عذاب کی ایک قسم ہے، ایسے لوگوں کے سامنے دیکھیں یہی مصیبتیں، یہ حادثے، یہ آ رہے ہیں جا رہے ہیں، لوگ مر رہے ہیں، حادثات ہو رہے ہیں، تو وہ تبصرے کرتے رہتے ہیں، اس کے اوپر ڈسکشنز ہو رہی ہیں، دن پورے پورے دن بیٹھ کے ڈسکشن کر رہے ہیں، سیکھتے کچھ نہیں ہیں ان سے، دل ہی مہر لگ گئی نا۔ تو جب دل پہ مہر لگ جائے کسی قوم کے، یعنی وہ بے حس ہو جائے، بالکل سنگ دل ہو جاتے ہیں، اب نصیحت بھی سننے کے قابل نہیں رہے، بس خبریں بھی ان کے لیے نا انٹرٹینمنٹ ہوتی ہیں، انٹرٹینمنٹ۔ آج دیکھ لو کتنے مر گئے ہیں، اچھا آج 100 مر گئے، اچھا آج کتنے ٹارگیٹ کلنگ ہوئی، اچھا 20 ہو گئے، اچھا 30 ہو گئے، کوئی مسئلہ ہی نہیں ہے، کوئی مسئلہ نہیں، 20-30 تو ایسے ہی ہیں، کوئی گاجر مولی کی طرح کٹ رہے ہیں لوگ، لیکن 20-30 لوگوں سے کہتے جب تک ٹرپل فگر میں نمبر نہ چلا جائے، اور وہ بھی کوئی بہت ہائی نمبر نہ ہو جائے، یہ 20-40-50-60-70، یہ تو کون سی ایسی بات ہے۔ اللہ اکبر۔ تو جب یہ نئی ہدایت لیتے نا پچھلی قوموں سے، تو دیکھیں ہدایت کے لیے اللہ تعالیٰ نے یہ واقعات بتائے ہیں، لیکن لوگ جب ایسی باتوں سے بھی عبرت نہ لیں تو کیا ہوتا ہے، مہر لگا دی جاتی ہے دل پہ، پھر حق کی بات ان کے کانوں تک پہنچتی نہیں، کان ہی بند ہو گئے، پھر وعظ و نصیحت ان کو کرتے نا بیکار ہے۔ اور نہ سننا کیا ہوتا ہے، آپ اپنے بچے کو کہتے ہیں میری بات کیوں نہیں سن رہے، اس کا مطلب کیا ہے، یہ نہیں ہے کہ اس کے کانوں میں نہیں آواز جا رہی، مگر وہ مان نہیں رہا آپ کی بات، اس لیے آپ کہتے ہیں نا بات کیوں نہیں سنتی۔ تو لا یسمعون کا مطلب کیا ہے کہ وہ نہیں اطاعت کرتے، نہیں مانتے، ورنہ کان کی سماعت ان کی تو تیز ہے، باقی ساری چیزیں سن رہی ہیں، تبصرے بھی سن رہے ہیں اور چیزیں بھی سن رہی ہیں، خبریں بھی سن رہی ہیں، یہ بات نہیں سنتی۔ अपने आप को ठीक करना, अल्लाह की इताअत करनी, वो वाली बातें नहीं सुनती, मानना है ही नहीं, मानते ही नहीं है। और ये भी बात है ना कि जब कोई बात सुन सुन के इंसान इनकार करता रहे, हर दफा इनकार करता रहे, तो अब कोई दूसरा बात भी करता है ना, तो वो बात एक कॉमन बात हो जाती है। लेकिन अब क्या है कि भी तौबा कर लो, अल्लाह की तरफ रुजू कर लो, अब लोगों के लिए ये कॉमन बात हो गई है। अब वो कहते हैं ये कोई नई बात है भला, अब इसका भी नहीं उनको असर होता, क्योंकि बार बार देखिए, एक दफा आपने बात सुनी इनकार किया, फिर दूसरी दफा सुनी इनकार किया, फिर तीसरी दफा सुनी इनकार किया, तो अब क्या होगा, वो बात का असर ही खत्म हो जाता है। चौथी पांचवी दफा कोई कहेगा, वो कहेंगे ये तो बात पहले भी सुनी हुई है बात। हाय, तो जब मोहर तब लगती है जब इंसान एक बार नहीं इनकार करता, बार बार इनकार करता ही जाता है, फिर उसको कोई निशानी असर नहीं करती, फिर उसके सामने ये हादसात भी होते हैं, कोई असर नहीं होता। तिलकल कुरा, ऐसे लगता है ये तो मैं अपनी कहानी पढ़ रही, ये हमारे मुल्क की कहानी, हमारी उम्मत की कहानी है, ये किसी और पुराने लोगों की नहीं कहानी है। तिलकल कुरा, ये हैं बस्तियां, नकुस अलैका मिन अंबाइहा, हम किससे बयान कर रहे हैं तुझ पर, इनकी खबरों में से, इनकी खबरों में से कुछ बातें, कुछ खबरें आपको बता रहे हैं। वलकद जाअतहुम रुसुलुहुम बिलबय्यिनात, और अलबत्ता तहकीक उनके पास आए थे रसूल खुली निशानियां लेकर, रसूल हुज्जतें लेकर आए, रसूल मोजज़ात लेकर आए, रसूल दलीलें लेकर आए अल्लाह की तरफ से। फमा कानू लियुमिनू, बस नहीं थे वो ईमान लाते, बिमा कज़्ज़बू मिन क़ब्ल, इस वजह से कि उन्होंने पहले झुठला दिया, यानी जिसने पहली दफ़ा झुठला दिया ना, एक दफ़ा का इनकार हमेशा का इनकार बन गया, इसलिए नहीं ईमान लाते थे कि उन्होंने पहली दफ़ा जो झुठला दिया था। देखिए ये बात आज भी ट्रू है, बाज़ उलमा के साथ भी होती है, तब मुसलमानों के साथ भी, उलमा के साथ भी बाज़ दफ़ा ये बात हो जाती है, जो ज़ाहिर है जितनी बड़ी पोजीशन पे होगा उसके लिए उतना ही अपनी बात को छोड़ना मुश्किल हो जाता है, ये तकब्बुर की अलामत होती है बेसिकली, कि देखें एक दफ़ा कह दिया ना कि नहीं ये बात नहीं मैंने मानी, अब उसके बाद जितने मर्जी आप दलीलें दे दें, दलील भी दिल को लग रही है, पता भी चल गया, लेकिन अब कैसे रिवर्स करूँ अपनी बात को, मैं कैसे कह दूँ कि मैंने जो पहले समझा था सही नहीं समझा था, कैसे अपनी गलती मान लूं कि मैंने जो पहले कहा था वो गलत था, ये नहीं होता उनसे। तो सेम वे, ये तो छोटे मामला था, ईमान लाना तो बहुत बड़ी बात है, अपनी पूरी जिंदगी बदलना है, उसमें कौन ये करता, जिसमें जरा भी तकब्बुर होगा वो कहेगा अब मैं कह दूं पहले मैंने कहा था कि मैं नहीं मानता, पहले मैंने कहा था ये झूठ है, सब गलत है, ये सब ऐसे है, रसूल ये है वो है, तो अब मैं कह दूं कि हाँ ये सच्चा है, ये कैसे हो सकता है, अब मैंने अगर कह दिया ना क्या समझेंगे लोग, क्या मेरी इज्जत रह जाएगी। ये यहां पे कहा जा रहा है फमा कानू लियुमिना, नहीं थे वो ईमान लाते इस वजह से कि उन्होंने इससे पहले झुठला दिया बात, तो अब उनकी अना का मसला बन गया, अब इज्जत का मसला बन गया, हम क्यों अब कह दें कि हाँ हमने मान लिया। तो ये हर एक के लिए बुरा है, जब कोई इंसान देख ले कि ये मैंने बात पहले कही थी लेकिन अब हक मुझे सामने नजर आ गया, अच्छा मुझे ये सही हदीस नजर आ गई, अच्छा मैंने जो बात कही थी अच्छा वो सही नहीं थी, वो कोई बात ऐसी थी कि जो यानी वो गलत थी, मेरी गलती थी उसके अंदर, फौरन मान जाए, इस चीज को अना का मसला ना बना ले, मेरे लोग सुनेंगे तो क्या कहेंगे, मुझे लोग बेवकूफ़ समझेंगे, मुझे लोग समझेंगे इसको तो पता ही नहीं था, इसके पास तो कोई नॉलेज ही नहीं है, कोई ऐसे नहीं है, लोग ये समझेंगे, नहीं इसको अना का मसला नहीं बनाना होता, इसको फौरन। अब हम देखते हैं सहाबा की ज़िंदगी में भी बस दफ़ा ऐसा होता था कि एक सहाबी ने कुछ बात कही, उसने ने फरमाया कि नहीं ऐसा नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम को तो मैंने ये बात कहते हुए सुना है, तो वो फौरन अपनी बात से रजू कर लेते थे, अना का मसला नहीं बना के बैठ जाते थे, वरना तो उस वक्त ही फिरके फिरके हो जाते, वो एक खड़ा हो जाते कि मैं अपना फ़िरका बना लेता हूँ, ठीक है, मैं तुम्हारी बात ही नहीं मानता। देखा है आपने, आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त के बाद भी खुलफाए राशिदीन में कोई फ़िरके फ़िरके नहीं बन के खड़े हो गए थे, वो अपनी बात से रजू कर लेते थे। जहाँ पे उनके सामने सही बात आती थी, हक बात आ जाती थी, कहते थे कोई मसला नहीं। जो मैंने पहले बात कही थी मुझे नहीं पता थी, अब मुझे पता चल गई, तो इसमें क्या बेइज्जती की बात है। लेकिन जो इसको बेइज्जती बना दे कभी हक नहीं पा सकते, क्योंकि देखिए इस दुनिया में परफेक्ट कोई नहीं है, किसी से भी गलती हो सकती है, वो इसी के भी आइडियाज़ में कोई फ्लॉ हो सकता है। एज लॉन्ग एज मैं इस चीज़ पे तैयार हूँ कि जब मेरे सामने हक बात आएगी मैं मान लूँगी, उस वक़्त तक अल्हम्दुलिल्लाह वेल एंड गुड। जिस दिन मैंने ये सोच लिया ना मैं क्या करूँगी, लोग क्या कहेंगे, फलां क्या कहेगा, वो क्या सोचेंगे कि ये इनको आता नहीं था, तो उस दिन एक अना का मसला बन जाता है। इंसान का तकब्बुर यही है कि मैं इतनी बड़ी, अब मेरा दूसरों को पता चले कि मुझे ये चीज़ नहीं आई थी, ये तो एक मेरी बेइज्जती है और मेरा एक फ्लॉ है, वीकनेस है, तो मैं तो नहीं इस तरह मानूंगी। इसकी वजह से आप देखें फिरके भी हो जाते हैं, फिर इसकी वजह से कोई लोगों की मस्जिदें अलग हो जाती हैं, फिर इसकी वजह से लोग बहसें करके एक दूसरे को लेट डाउन करने की कोशिश करते हैं, क्योंकि उन्होंने बस खुद नहीं मानना, चाहे जितना मर्जी मन मान, चाहे जितनी मर्जी दलीलें दो। तो अपनी ज़िंदगी का असूल बनाए, जब हक बात सामने आ जाए कभी ना अकड़ें, कभी ना तकब्बुर करें, फौरन झुक जाए। नहीं पता था कोई बात नहीं, ये बुरा नहीं है कि आपको नहीं पता था, बुरा तब है जब आपको पता चल गया फिर भी नहीं आप मान रहे। इसलिए मैं कई दफ़ा आप लोगों से कहती हूँ कि अगर किसी के पास इस चीज़ की कोई दलील है, मसलन कई चीज़ें कई जिनको हम कहेंगे कि ये बिदात है, वो बिदात हैं, अब उनको जब मैं इसीलिए कहती हूँ किसी के पास कोई सबूत है ला के दिखा दे तो हम मान लेंगे, तो वो सबूत ला के दिखाएं। अगर वो वाकई सही हदीस से वो काम साबित हैं तो कोई मसला नहीं, मुझे मानने में कोई मसला नहीं, मुझे इस बात को कहने में कोई मसला नहीं कि आज से पहले मैंने गलत कहा था, लेकिन सबूत तो लेकर आओ। तो जब दलील आ जाए, सबूत मिल जाए, मान जाओ। उनका मसला क्या था, रसूल आए निशानियां लेकर आए, लेकिन उन्होंने कहा जी पहले हमने ना कर दी थी तो अब हम कैसे करें। देख लें एक दफा का इनकार इंसान को कहां से कहां पहुंचा देता है, मैं ना मानू वाली सिचुएशन हो जाती है। दूसरी इसके अंदर एक और बात भी है, वो ये कि देखें ये जब अना के मसले बनते हैं या ये मसले बनते हैं ना, तो वो भी एक है, लेकिन बाज़ दफ़ा अना का मसला नहीं भी होता, इंसान कहता है कि नहीं मैंने नहीं ये बात माननी, मैंने नहीं ऐसा करना। मिसाल के तौर पे एक मिसाल है, बाज़ दफ़ा आपको किसी ने कुरान सीखने के लिए इनवाइट किया, आपने कहा नहीं अभी नहीं अभी मेरी मसरूफियत बहुत है, फिर इनवाइट किया, फिर नहीं अभी कुछ और हो गया, फिर किया, फिर नहीं अब कुछ और हो गया, वो फिर ना ना ही हो जाती है। यकीन करें इंसान का पहली दफ़ा का इनकार जो होता है ना, अल्लाह ताला चांस देता है, लेकिन जैसे मैंने पहले भी कहा था चांसेस गिने चुने हैं जो हमें मिलते हैं, हमेशा चांस नहीं मिलता कि सारी ज़िंदगी अब आपको चांसेस ही मिलते रहें। अल्लाह ताला ने एक नंबर रखा हुआ है हर एक के लिए चांस देने का, जब वो नंबर ओवर हो जाता है फिर कोई भी नहीं बुलाएगा आपको। खुदा ना करे ऐसा हो जाए तो इंसान कहाँ रह गया। मैं बाज़ लोगों को जानती हूँ, जब हमारा पिछला कोर्स शुरू हुआ आज से बहुत साल पहले, तो उन्होंने कहा नहीं हमारी ये असल में मसरूफियत है, ये है वो है। अच्छा फिर उनको बुलाया गया, फिर दो चार साल बाद बुलाया, नहीं अब कोई और मसरूफियत हो गई, अब जॉब की हो गई, पहले बच्चों की थी, पहले बच्चे छोटे थे बच्चे बड़े हो गए, अब जॉब हो गई, अब जॉब हो गई तो अब ये हो गया, अब ये हो गया तो ये हो गया। अब यकीन करें दूसरा कोर्स भी शुरू हो गया, अब यहाँ तक पहुँच गया, उनकी ना आज तक ना ही रही। पीछे होता है ना जो वो पीछे ही रह जाता है, जो अपने आप को पीछे पीछे रखता है ना फिर वो ऐसे रह जाता है। तो इनकार करने से पहले भी इंसान सोचे, ये इनकार कहीं हमेशा का इनकार ना बन जाए। जैसे इनके लिए एक दफा का इनकार हमेशा का इनकार बन गया था, ईमान लाके ही नहीं दिया उन्होंने। कज़ालिका यतबाउल्लाहु अला कुलूबिल काफिरीन, इसी तरह मोहर लगा देता है अल्लाह ताला काफरों के दिलों पे, फिर यही उनकी सजा होती है। फिर ठीक है अब तुम इस तरह तुमने तकबर किया और तुमने एक दफ़ा का सोचा कि एक दफ़ा मैंने नहीं माना तो अब मैं कैसे मानूँ। तो ठीक है, जो इंसान वाकई हिदायत देख के, सामने दलील देख के, हक को समझते बूझते भी इनकार करता जाता है ना, फिर अल्लाह ताला उसकी ये जो सलाहियत है ना वो छीन लेते हैं। हिदायत पाने की जो सलाहियत है ना हर एक इंसान के अंदर, एक अल्लाह ने रखी हुई, वो छीन ली जाती है। ये है मुहर लगा देना। वमा वजदना ली अक्सरहिम मिन अहदिन, और नहीं पाया हमने इनमें से अक्सर को कोई अहद वाला। कौन से अहद वाला? एक अहद जो सब इंसानों से लिया गया जब वो रूहें थे, तो अल्लाह ताला ने सबको जमा किया था और एक अहद लिया था कि अलस्तु भी रब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ? तमाम रूहों ने इकरार किया था, भला क्यों नहीं, अल्लाह तू ही हमारा रब है। वो एक इकरार था, एक अहद था। अब दुनिया में आके वो इस अहद को भूल गए, तो इनके पास पैगंबर आए हैं उनको ये अहद याद दिलाने के लिए, लेकिन अब ये अहद पूरा करने को तैयार ही नहीं, अपने रब को रब मानने को तैयार ही नहीं है। दूसरा मतलब अहद का क्या है? दूसरा अहद से मुराद है अहद ईमान, इतात का अहद, ईमान का अहद। वो किसने किसके साथ किया? जब इंसान को कोई मुसीबत पहुंचती है तो वो अहद करता है ना, अल्लाह अब मैं नेक हो जाऊंगा, अब मैं ऐसे हो जाऊंगा, अहद करता है ना, उसके बाद वो उस अहद को तोड़ देता है। जब उसकी मुसीबत टलती है तो वापस नाफरमानी पे चला जाता है। तीसरी बात अहद की, कौन सा अहद इन्होंने तोड़ा? जो इनके असलाफ के ने किया था नबियों के साथ। देखें कौम आद से किसकी औलाद थे? कौम नूह की। तो कौम नूह के जो नेक लोग थे उनका एक अहद था ना अपने नबी से, इन्होंने वो अहद तोड़ दिया। ये उन्हीं के तो आगे औलाद में से हैं, इन्होंने जो इनके बड़ों ने अहद किया था वो तोड़ दिया। कौम समूद किसकी रिमेंस थी? कौम आद की। उन्होंने भी अहद तोड़ा। कौम आद के जो नेक लोगों ने हूद अलैहिस्सलाम के साथ जो अहद किया था वो उन्होंने तोड़ दिया। तो अक्सर लोग बहुत अहद तोड़ने वाले हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया उसका कोई दीन ही नहीं है जो अहद की पासदारी नहीं करता, और फरमाया कि अहदों के बारे में पूछा जाएगा क़यामत के दिन, हमने कोई अहद किया नहीं, हमने क्या किया, हम तो रूह जब थे तो होश ही नहीं था, तो अब तो हमने दुनिया में आके तो नहीं किसी साथ अहद किया, क्या ख्याल है? ये जो ला इलाहा इल्लल्लाह है ना, ये एक अहद है जो आपने अल्लाह के साथ कर लिया। जब आपने ये कलमा पढ़ लिया, इसकी पूछ नहीं है ये जो काफिर उसकी है, जो मोमिन है पूछ उसकी होती है, क्योंकि जो मोमिन है इसने अहद किया है, इसने अपने आप को इस अहद में मान दिया कि अल्लाह तू मेरा इलाह है। जब आपने ये मान लिया ना कि अल्लाह तेरे सिवा कोई इलाह नहीं है, अब आपने इताअत का अहद कर लिया, अब आपको अल्लाह को उबे करना है। कहते ना कि अल्लाह को मानना है, अल्लाह की नहीं माननी, अल्लाह की माननी है। जब जिसको आप इलाह बना लेते हैं, आपने ये वादा कर लिया कि मैं इसकी इताअत करूँगा। रसूल जिसको मान लिया तो आपने ये वादा कर लिया, जब आपने ये कहा है अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु, मैं गवाही देती हूँ, तो आप अब इस गवाही के बाद बंध गए अहद में कि आप इस रसूल के तरीके पर चलेंगे। ये ना समझिएगा कि हम अहद से खाली हैं, हमारा भी अहद हुआ हुआ, लेकिन अल्लाह ताला कहते हैं कि अक्सर लोग जो हैं हमने इनको अहद वाला नहीं पाया कि अपने अहद पूरे करें। वह इम वजदना अक्सर हम लफासिकीन, और बेशक पाया हमने इनमें से अक्सर को अलबत्ता फासिक। देखिए फासिक ही है ना, ये नहीं है कि एक कौम दूसरी से सीख ले, ना हम सीखते हैं इतनी सारी कौमों का किस्सा पढ़ने के बाद, ना उन्होंने एक दूसरे से सीखा। अक्सर लोगों को अल्लाह ताला ने फरमाया वो फासिक है, तो क्या फिर हम अक्सरियत के पीछे चलना चाहिए? हमें अक्सरियत को फॉलो करना चाहिए, मेजॉरिटी को, जिधर चल रहे हैं चलो तुम उधर को हवा हो जिधर की, जिधर सारे चल रहे हैं हम भी भेड़ चाल में उधर ही चल रहे हैं, जो वो पहने वो हम पहने, जो वो सेलिब्रेट करें हम सेलिब्रेट करें, जिसको वो अच्छा समझे उसको हम अच्छा समझें, जिसको वो बुरा कहना शुरू कर दें हम भी बुरा कहना शुरू, हमने तो बस मेजॉरिटी को फॉलो करना है अंधों की तरह। तो अंधे नहीं बन के जियो, अक्सरियत یاد رکھنا فاسق ہوگی، نافرمان ہوگی اللہ کی. ثم بعثنا من بعدہم موسیٰ، اب اس کے بعد سکس قصہ آتا ہے یہاں پہ موسیٰ علیہ السلام کا. اور موسیٰ علیہ السلام کے قصے میں آپ دیکھیں کہ اتنا زیادہ قرآن کریم میں یہ قصہ آیا، تقریباً آپ دیکھیں گے 28 پاروں میں تو موسیٰ علیہ السلام کا ہی قصہ ہے، 28 پاروں میں تقریباً ان کا قصہ کور ہوا ہے. تو ان کا قصہ بہت ڈیٹیل میں آیا، یہاں پہ بھی بہت ساری اس کی اس میں آپ باتیں پڑھیں گے موسیٰ علیہ السلام کے قصے کی. تھوڑی سی اس کی ہسٹری آپ کو بتا دوں کہ موسیٰ علیہ السلام جب مبعوث ہوئے فلسطین مصر میں، مصر میں اس وقت کس کی حکومت تھی؟ فرعون کی. فرعون کن میں سے تھا؟ قبطیوں میں سے، قبطی قوم سے تھا، اور ان کی غلامی میں بنی اسرائیل تھے. بنی اسرائیل کون لوگ تھے؟ بنی بیٹے اسرائیل، اسرائیل کے. اسرائیل کس کا لقب تھا؟ یعقوب علیہ السلام کا. یعقوب علیہ السلام کے 12 بیٹے تھے نا، ان کی جو اولاد ہے وہ بنی اسرائیل ہے. جب یاد ہے اگر کسی کو کہانی پڑھی ہو یوسف علیہ السلام کی، تھوڑی بہت تو پتہ ہوگا، تو یوسف علیہ السلام مصر میں آ گئے تھے، ٹھیک ہے نا، تو مصر میں وہ حکومت میں آ گئے تھے، اور اس کے بعد انہوں نے اپنے بھائیوں کو بھی وہاں پہ رکھ لیا تھا، اپنے بھائیوں کو بھی بلا لیا تھا نا. تو پھر یہاں پہ ان کا بڑا احترام تھا، کیونکہ یوسف علیہ السلام کا جو بڑا احترام تھا تو ان کا بھی بڑا احترام ہوا. صدیوں تک یہ یہاں پہ ایجپٹ میں عیش آرام کی زندگی گزارتے رہے. وہاں پہ اس وقت ہکسوس کنگز تھے، ہکسوس ان کی بادشاہت تھی جس زمانے میں یوسف علیہ السلام حکومت میں آئے تھے. اس کے بعد ظاہر ہے یوسف علیہ السلام فوت ہو گئے، صدیاں گزر گئیں، پھر ایک ریولوشن آیا یہاں پہ مصر میں، اور وہ جو ہکسوس کنگز تھے نا ان کو نکال دیا ان قبطیوں نے، کیونکہ قبطی وہاں کے لوکلز تھے. تو ان لوکلز نے بغاوت کی اور جو بادشاہ تھے ہکسوس کنگز تھے ان کو نکال دیا، اور اب حکومت کن کی آئی؟ قبطیوں کی. قبطی جو لوگ تھے ان کے جو بادشاہ ہوتے تھے ان کو کہتے تھے فرعون. فرعینہ جو ہم بولتے ہیں نا، یہ ان کا ٹائٹل تھا، یہ ان کا نام نہیں ہوتا تھا. فرعون کسی بندے کا نام نہیں، اس کا ٹائٹل ہے. جیسے مثال کے طور پہ دوسرے بھی ہریکل، ہریکل روم، تو وہ اس کا ٹائٹل ہے، ٹھیک ہے، بکوکس ٹائٹل ہے. اسی طرح اور بھی ابھی ذہن میں نہیں آ رہا، اور بھی جو دوسرے علاقوں کے بادشاہ ہوتے تھے ان کے ٹائٹلز ہوتے تھے. اچھا، پھر ہمیں کیا پتہ چلتا ہے ہسٹری سے کہ جو فرعون کے حکومت تھی، فرعونی جو فرعینہ آتے رہے، انہوں نے ان کو بہت زیادہ ٹارچر کیا بنی اسرائیل کو. وجہ کیا تھی؟ کہ یہ رائل فیملی کے چہیتے ہوتے تھے نا، ہکسوس کنگز کے چہیتے تھے، تو انہوں نے بہت ان کو، یعنی ان کے پرتاب لے کر آئے، ان کو نیچے رکھا، ان کو غلام بنا لیا، ان کے اوپر بہت ظلم اٹھائے. اب جب بنی اسرائیل بہت ظلم و ستم کا شکار تھے، ان کو تو انسان ہی نہیں سمجھا جاتا تھا، اس وقت موسیٰ علیہ السلام کو مبعوث کیا گیا کہ وہ بنی اسرائیل کو فرعون کی غلامی سے نجات دلا کے واپس فلسطین لے کے جائیں، جہاں سے اصل میں یہ آئے تھے. ٹھیک ہے، تو یہ تھوڑی سی ہسٹری میں نے آپ کو بتائی. اب دیکھتے ہیں یہاں پہ، ثم بعثنا من بعدہم موسیٰ، پھر بھیجا ہم نے ان کے بعد موسیٰ کو، یعنی یہ جو سارے گزرے عاد ہیں، سمود ہیں، نوح علیہ السلام کی قوم، ان کے بعد پھر موسیٰ علیہ السلام آئے. بھی آیات ہی نہ ساتھ ہماری آیات کے، یہاں پہ آیات کا مطلب کیا ہے؟ موجزے، موجزوں کے ساتھ بھیجا. کس کی طرف بھیجا؟ الا فرعون و ملئہ، فرعون کی طرف اور اس کے سرداروں کی طرف. فظلموا بها، تو انہوں نے ظلم کیا ان کے ساتھ. کن کے ساتھ؟ موسیٰ علیہ السلام کے ساتھ نہیں، آیات کے ساتھ، موجزوں کے ساتھ، ان نشانیوں کے ساتھ ظلم کیا. ظلم کیا ہوتا ہے؟ کسی چیز کو اس کا حق نہ دینا. اور یہاں پہ ظلم کیا ہے مطلب، یعنی بجائے ان نشانیوں کو ماننے کے انہوں نے ان کو رد کر دیا. اور آپ یہاں پہ دیکھیں، فرعون اور سرداروں کے پاس ہی کیوں گئے؟ ایک تو اللہ تعالیٰ کا حکم تھا کہ فرعون کے پاس جائیں، دوسرے جو پیغمبر ہوتے ہیں نا وہ सरदारों से या ट्रेंड सेटर से उनसे पहले खिताब करते हैं, इसलिए कि अगर वो सही रास्ते पे आ गए तो अवाम तो उनको देखा देखी आ ही जाएगी। इनके पास पावर होती है ना, पावर पोजीशंस पे होते हैं। फंदुर कैफ काना आखिबतुल मुफसिदीन, फिर देखो कि मुफसिदों का, फसाद करने वालों का अंजाम क्या हुआ। यहाँ पे फसाद किया है जो उन्होंने कुफर किया, अल्लाह की बात जो नहीं मानी। लेकिन जब भी अल्लाह की बात नहीं मानी जाएगी ना तो वो फसाद होगा, उसको भी फसाद कहते हैं। जो अल्लाह की बात नहीं मानता वो फसादी है। कैसे उससे फसाद होता है या अल्लाह की बात ना मानी जाए तो कैसे फसाद होता है? एक एग्जांपल से आपको बताती हूँ। मसलन सूरज है, आज ये कह दे अगर कि मैंने अल्लाह की बात नहीं मानी, क्या होगा? अब वो कहीं कभी कहीं से निकल रहा है, कभी कहीं से निकल रहा है, कभी किसी टाइम पे आ रहा है, किसी टाइम पे जा रहा है, उसे क्या होगा? नुकसान ही नुकसान, फसाद ही फसाद, ज़मीन पे ज़िंदगी मुश्किल हो जाएगी। किसी दिन आएगा, किसी दिन आएगा ही नहीं, बे टाइम आ जाएगा। किसी दिन खड़ा हुआ तो इतनी देर खड़ा हुआ, किसी दिन नहीं खड़ा हुआ तो चला ही गया, रात ही रात है। तो ये है फसाद, जब अल्लाह का हुक्म नहीं माना जाता। क्योंकि अल्लाह ताला का हर हुक्म जो है ना हक है, उसमें हमारी भलाई है, उसमें हमारे लिए ही फ़ायदे हैं। तो जब हम उसके हुक्म को तोड़ते तो दरअसल अपना नुकसान करते और फसाद होता है उससे। तो क्या हुआ था इनका अंजाम, किस तरह हुआ था? इन्होंने इनको गर्क कर दिया था ना अल्लाह ताला ने। وقال موسى يا فرعون, और मूसा अलैहि सलाम ने कहा है फिरौन। यहां से अब डायलॉग शुरू हो रहे हैं मूसा अलैहि सलाम और फिरौन के दरमियान। इन्हें रसूल मिन रब العالمین, मैं रसूल हूँ रब العالمین की तरफ से। पहले रसूल अपना इंट्रोडक्शन करा, पहले फिरौन कैसे जानता था मूसा अलैहिस्सलाम को? सिर्फ एज मूसा। अब क्या है इंट्रोडक्शन? अब मैं अल्लाह की रब्बुल आलमीन का नुमाइंदा बन के आया हूँ, उसका एम्बेसडर बन के आया हूँ। ठीक है, हकीकुन अला अल्लाह अकूला अलल्लाह इल्लल हक, मैं इस लायक हूँ, मैं हकदार हूँ, मैं राइट, मैं ये डिजर्व करता हूँ कि मैं अल्लाह पे कोई ऐसी बात ना करूँ मगर हक, सिवाय हक बात के मैं कोई बात ना करूं। यानी मैं एज रसूल भी कोई और बात नहीं कर सकता, क्योंकि ये ही मेरा मनसब है कि अल्लाह का नाम लेके मैं कोई बात गलत नहीं करूंगा। और दूसरी बात क्या है कि मेरे ये लायक ही नहीं है कि मैं कोई ऐसी बात करूं, इसलिए कि तुम्हें पता है कि मेरी क्या रेपुटेशन है, तुम तो मुझे जानते हो, मैंने तो कभी आज तक ना कभी झूठ बोला पहले। लेकिन पैगंबर हमेशा साले फितरत वाले होते हैं, पैगंबर बन के वो नेक नहीं होते, वो पहले से ही नेक होते हैं, वो पहले से ही सच्चे होते हैं। तो उन्होंने कहा मेरी तो क्रेडिबिलिटी यही बनी है ना, यही लोगों को पता है कि मैं हमेशा सच बोलता हूँ, तो मेरे ऊपर यही बात मुझे सजावार है, मुझे लायक है कि मैं अल्लाह के ऊपर कोई बात ना करूँ मगर हक, यानी से कोई गलत बयानी करूँ ही नहीं, वही चीज़ बताऊँ जो अल्लाह ने मुझे कही है। कद जी इतु कुम भी बइये ना तिम रोबी को, कि मैं तुम्हारे पास लेकर आया हूँ रोशन निशानी तुम्हारे रब की तरफ से, मेरे पास पूरी दलील है, मैं साबित कर सकता हूँ कि मैं अल्लाह का रसूल है, और मैं निशानी साथ लेकर आया हूँ जिसके बाद मैं ये मुतालबा कर रहा हूँ। वरना देखें ऐसे कौन बिलीव करेगा, अभी तो मूसा तुम हमारे साथ रहते थे तो अब एकदम तुम आगे कह रहे हो तुम अल्लाह के रसूल हो, व्हाट्स द प्रूफ? तो कहते मैं प्रूफ लेके आया हूँ। فَأَرْسِلْ مَعِيَ بَنِي إِسْرَائِيلَ, تو میرے ساتھ بنی اسرائیل کو بھیج دو۔ موسیٰ علیہ السلام کی بعثت کا ایک مقصد یہ بھی تھا کہ بنی اسرائیل کو وہاں کی فرعون کی غلامی سے نجات دلائی جائے، اور دوسرا کیا تھا مقصد؟ فرعون کو توحید کا پیغام دیا جائے۔ یہ جو قبطی لوگ تھے یہ تو مسلمان نہیں تھے، توحید پرست نہیں تھے، تو ان کو توحید پہ لایا جائے۔ تو یہ دو مقاصد یاد رکھیں، ایک توحید کا پیغام دینا، نمبر ٹو بنی اسرائیل کو واپس فلسطین لے کے جانا۔ ٹھیک ہے، قال اس نے کہا، اب فرعون نے اس کا کیا جواب دیا؟ اچھا اب یہ فوراً فوراً آ رہی ہیں باتیں، یہ تو ایسے نہیں کہ بس ایک دن میں ہوا اور اس کے بعد سارا معاملہ ختم ہو گیا، ظاہر ہے ٹائم اس کے اندر لگا، مگر قرآن آپ کو اس طرح سے بتاتا ہے جہاں پہ آپ نے سبق لینا ہے اس طرح سے آپ کو بات بتائی جاتی ہے۔ قال ان کنت جئت بآیۃ، فاتی بھی ہے ان کتا من الصادقین، اگر تم کوئی نشانی لے کر آئے ہو تو لاؤ دکھاؤ ہمیں نشانی، اگر تم سچے ہو تو واقعی، اس کا مطلب اس کو لگ رہا تھا کہ یہ جھوٹ ہے۔ تو کیا کیا موسیٰ علیہ السلام نے؟ فالقا، پاس ڈال دیا، کیا آسا ہو، اپنا آسا، تو کیا ہو گیا وہ، فاذا ہی صعبان مبین، تو وہ یکا یک ہو گیا، ایک ازدہا، ایک بڑا سانپ بن گیا، اور مبین، کلم کلا، کلم کلا کا مطلب کیا، یعنی سارے دربار کے سامنے، بھرے دربار کے سامنے، کہیں چھپی جگہ پہ جا کے نہیں دکھایا، سب کے سامنے، ساری سب کی نظروں کے سامنے کلم کلا یہ بات ہوئی تھی۔ جو تھا نا مصر میں سانپ اور ازدہوں کو نا ایک مقدس جانور سمجھا جاتا تھا، جیسے بعض ریلیجنز میں ابھی بھی سانپ کی تو پوجا تک کی جاتی ہے۔ جب آسا ازدہا بنا تھا تو مطلب یہ کہ یہ جو تم کر رہے ہو وہ یہ خود یہ بات دلیل ہے، یہ دیکھو یہ بنا ہے تو یہ مقدس ایک بات ہے۔ ونازع یدہ اذا ہی بیضاء للناظرین، اور اس نے باہر کھینچا اپنا ہاتھ تو وہ ہو گیا چمکدار دیکھنے والوں کے لیے۔ اور دوسرا کیا معجزہ دکھایا، ید بیضاء، ہاتھ کا ایسا چمکدار ہونا، یہ نہیں کہ کوئی سفید بیماری بھی ہوتی ہے، برس کی بیماری، اس سے بھی سفید ہو جاتا ہے، ویسا نہیں تھا، یہ ایک شائننگ تھا، اتنا روشن تھا کہ پوری فضا اس سے روشن ہو جاتی تھی، عجیب سی روشنی تھی، للناظرین، دیکھنے والوں کے، دیکھنے والے بھی ایک یعنی مبہوت سے ہو جاتے تھے کہ یہ کیا چیز ہے۔ تو دو نشانیاں دکھائیں، پہلا معجزہ ترہیب کے لیے تھا یعنی ڈرانے کے لیے، دوسرا معجزہ ترغیب کے لیے، اس میں سافٹنیس ہے، لائٹ ہے، تو موسیٰ علیہ السلام کی تعلیم بھی یعنی ایسی ہی ہوگی، اس میں ڈراوے بھی ہوں گے، اس میں ہدایت کی روشنی بھی ہوگی۔ اس کے بعد کنٹینیو ہوتا ہے یہ قصہ اور آگے چلتا ہے کافی رکوعات تک، انشاءاللہ تعالیٰ اگلی دفعہ زندگی رہی تو انشاءاللہ ہم آگے دیکھیں گے کہ پھر کیا ہوا۔ اللہ تعالیٰ آج کی آیات سے ہمیں سبق لینے والا بنا دے، اللہ تعالیٰ ہمیں ہماری اصلاح کرنے والا بنا دے، اللہ ہمیں گناہوں کی دلدل سے نکال کے اپنی فرما برداری کی طرف لے آئے، اور اللہ تعالیٰ ہمارے لیے اطاعت کو آسان کر دے۔ سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک۔ تلاوت سنیں۔
وما ارسلنا فی قرية من نبی الا اخذنا اہلها بالبأساء والضراء لعلهم يضرعون۔ ثم بدلنا مكان السيئة الحسنة حتى عفوا وقالوا قد مس آباءنا الضراء والسراء فأخذناهم بغتة وهم لا يشعرون۔ ولو أن أهل القرى آمنوا واتقوا لفتحنا عليهم بركات من السماء والأرض، ولكن كذبوا فأخذناهم بما كانوا يكسبون۔ أفأمن أهل القرى أن يأتيهم بأسنا بياتا وهم نائمون؟ أوأمن أهل القرى أن يأتيهم بأسنا ضحى وهم يلعبون؟ أفأمنوا مكر الله؟ فلا يأمن مكر الله إلا القوم الخاسرون۔ أَوَلَمْ يَهْدِ لِلَّذِينَ يَرِثُونَ الْأَرْضَ مِنْ بَعْدِ أَهْلِهَا أَنْ لَوْ نَشَاءُ أَصَبْنَاهُمْ بِذُنُوبِهِمْ وَنَطْبَعُ عَلَى قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ تلك القرى نقص عليك من أنبائها ولقد جاءتهم رسلهم بالبينات فما كانوا ليؤمنوا بما كذبوا من قبل كذلك يطبع الله على قلوب الكافرين وما وجدنا لأكثرهم من عهد وإن وجدنا أكثرهم لفاسقين ثم بعثنا من بعدهم موسى بآياتنا إلى فرعون وملئه فظلموا بها فانظر كيف كان عاقبة المفسدين وقال موسى يا فرعون إني رسول من رب العالمين حقيق على أن لا أقول على الله إلا الحق قد جئتكم ببينة من ربكم فأرسل معي بني إسرائيل قال إن كنت جئت بآية فأت بها إن كنت من الصادقين فألقى عصاه فإذا هي ثعبان مبين ونزع يده فإذا هي بيضاء